नमस्कार, रेडियो एभरेस्टको खोजमूलक कार्यक्रम प्रकृति र जीवनमा स्वागत छ। म सबिना राई
र म दोर्जी तामाङ पनि कार्यक्रममा उपस्थित छु। आजको कार्यक्रममा हामी हिमालबाट प्राप्त हुने रोयल्टी बाँडफाँडका समस्या बारेमा चर्चा गर्दैछौ।
सर्वोच्च शिखर सगरमाथा सहित 8,000 मिटर भन्दा अग्ला विश्वका 14 मध्ये 8 हिमाल नेपालमा छन्। यी सहित हामीसँग रहेका 6,000 मिटर भन्दा अग्ला 1,310 भन्दा बढी शिखरहरू नेपालको पहिचान हुन्, साहसको प्रतीक हुन्, सँगै राष्ट्रिय आमदानीको महत्त्वपूर्ण स्रोत पनि। हरेक वर्ष हजारौँ विदेशी पर्यटक सगरमाथा लगायतका हिमाल आरोहण गर्न नेपाल आउँछन्। उनीहरूले तिर्ने आरोहण रोयल्टीबाट राज्यले करोडौँ रुपियाँ आमदानी गर्छ। तर प्रश्न उठ्छ, यो रकम कसको हो? हिमाल रहेको स्थानीय तहले कति पाउँछ? किन केन्द्र, प्रदेश, स्थानीय तहबीच बारम्बार विवाद देखिन्छ? आजको कार्यक्रममा हामी यही विषयमा चर्चा गर्दैछौँ।
रेडियो कार्यक्रम प्रकृति र जीवन इन्टरन्युज अर्थ जर्नलिजम नेटवर्कको सहकार्य र युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित मिडिया फर इन्क्लुसिभ ग्रिन ग्रोथ परियोजना अन्तर्गत उत्पादन गरिएको हो। यो कार्यक्रम सोलुखुमु जिल्लाको वातावरणीय परिवर्तनले आदिवासी समुदायको जीवनशैली र प्राकृतिक स्रोतमा परेको असर दस्तावेजीकरण गर्दै सार्वजनिक जवाफदेहिता र सुसूचित निर्णय प्रक्रियालाई सुदृढ पार्ने उद्देश्यमा केन्द्रित छ।
तपाईँले यो कार्यक्रम हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ भने पुनः प्रसारण बुधबार बिहान 6:30 देखि 7 बजेसम्म सुन्नुहुनेछ।
पर्यटन विभागको तथ्याङ्क अनुसार नेपालमा 6,000 मिटर भन्दा अग्ला हिमालमध्ये 414 हिमाल आरोहणका लागि खुला गरिएका छन्। यस्तै 5,500 मिटर अग्ला पिक सहित 461 हिमाल तथा पिक व्यावसायिक अभियानका लागि खुल्ला गरिएका छन्। यीमध्ये सबैभन्दा धेरै चढिने र रोयल्टी सङ्कलन गर्ने हिमाल सगरमाथा हो, जुन सोलुखुमुमा पर्छ। पर्यटन विभागका अनुसार गएको आर्थिक वर्ष 2081-82 नेपालका हिमाल आरोहणका लागि अनुमति दिए बापत 70,35,87,000 रुपियाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको थियो, जसमध्ये 67,60,09,000 रुपियाँ भन्दा बढी रोयल्टी सगरमाथाबाट सङ्कलन भएको हो। हिमाल आरोहणको रोयल्टी कसले सङ्कलन गर्छ अनि त्यो कुन निकायको खातामा जान्छ त? यसबारेमा थप जानकारी लिउँ पर्यटन विभागका पर्वतारोहण शाखा अधिकृत प्रकाश पोखरेलबाट।
तिनवटा प्रकारमा यस्तो हुन्छ, 50% सम्बन्धित प्रदेश र स्थानीयमा हो अन्तर सरकारी वित्तीय हस्तान्तरण ऐन छ, त्यसको प्रोभिजन हो, त्यो चाहिँ ऐन छप्ट्याउनु पर्यो। ऐनले यस्तो छ, यो हिमालको मात्रै नभएर प्राप्त एलजीलाई चाहिँ त्यो फर्मुलामा चाहिँ गराएको छ, एड्रेस गराएको छ।
उहाँ हुनुहुन्थ्यो पर्यटन विभागका पर्वतारोहण शाखा अधिकृत प्रकाश पोखरेल। पर्यटन रोयल्टीको सङ्कलन र आरोहण व्यवस्थापन बारेमा जानकारी गराउँदै तपाईँले थाहा पाइहाल्नुभयो, नेपालका हिमालबाट उठ्ने रोयल्टीको आकार सानो छैन, तर बाँडफाँडको संरचना र वास्तविक उपयोगितामा भने बहस छ। कागजमा प्रतिशत छुट्याइए पनि व्यवहारमा त्यसको प्रभाव कति देखिन्छ? सगरमाथा सहित हिमाल रहेको जिल्ला सोलुखुम्बुका पालिकाहरूमध्ये कसले कति पाउँछन्, पाएकाहरूले कसरी खर्च गर्छन् र नपाउनेहरू के भन्छन्? सुनौ यो रिपोर्ट सहकर्मी समिता तामाङबाट।
सगरमाथा सहितका हिमाल रहेको पालिका हो खुम्बु पासुङलमु गाउँपालिका, जसले गएको आर्थिक वर्ष 2081-82 हिमाल रोयल्टी बापत 22,09,65,451 रुपियाँ 51 पैसा प्राप्त भएको छ। हिमाल रोयल्टीबाट आएको रकम खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि खर्च गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतम बताउनुहुन्छ।
यो प्राप्त भएको रोयल्टी चाहिँ हामीले विशेषतः पूर्वाधारमा पनि सडक, खानेपानी अनि पदमार्ग र पर्यटकीयको लागि चाहिने पदमार्गको पुनर्निर्माण अथवा निर्माण र सँगसँगै हामीले अघिल्लो वर्ष बाढीले हामीलाई जुन खालको विपद व्यवस्थापनमै पनि करिब हाम्रो विपद व्यवस्थापनबाट सिर्जना भएका विभिन्न खालका कामहरू गर्नका लागि, पुनर्निर्माण गर्नका लागि र खानेपानी, त्यसपछि स्वास्थ्य, अब अहिले हामीले स्वास्थ्यमा चाहिँ नागरिक सहायता उपचार सहायता भन्दा प्रत्येक नागरिकलाई, खुम्बुवासी प्रत्येक नागरिकलाई हामीले 10,00,000 रुपियाँको उपचार सहायता प्रदान गर्छौँ। त्यसै गरेर बिरामीलाई अस्पतालसम्म जानु पर्यो भने हेलिलिफ्ट अथवा एयरलिफ्ट गर्नुपर्ने छैन, त्यो एयरलिफ्ट को पनि हामीले सुविधा प्राप्त प्रदान गरेका छौँ र सँगसँगै हामी यो वर्ष चाहिँ ठुलो पैसा अर्को पूर्वाधारको पनि खानेपानीमा लगानी गरिरहेका छौँ। यो वर्ष हामीले वडा नम्बर एक अन्तर्गतको खरिखोला क्षेत्रमा विभिन्न सहयोगी दात्री संस्थाको साझेदारीमा हामीले 50% र दात्री संस्थाको 50% त्यहाँका परियोजना सम्पन्न हुँदैछ भने मासिरको बेल्टमा पनि अहिले अब बाँकी रहेको एउटा ठुलो परियोजना छ खुमजुङ खानेपानी र त्यसमा लगानी गरेपछि हाम्रो खानेपानीको सबै आयोजनाहरू चाहिँ सम्पन्न हुनेछन्। यसै गरी शिक्षामा पनि त्यो रोयल्टीको पैसा खर्च हुन्छ भने हामीले समानीकरण प्राप्त हुने पैसा भनेको रेगुलर नियमित जुन काममा हुन्छ भने त्योभन्दा बाहेकका विकासको निर्माणका कामहरू र सामाजिक विकासको क्षेत्रमा चाहिँ हामी आफैले उठाएको शुल्क र नेपाल सरकारबाट प्राप्त हुने जुन रोयल्टी बापतको जुन पैसा छ त्यसलाई हामीले लगानी गर्छौँ।
पर्यटकीय गतिविधि धेरै हुने खुम्बु पासङ्लम गाउँपालिकामा पर्यटन पूर्वाधारहरू बनाउन यो रकमले काम गरेको छ। उच्च हिमाली भूगोल, सीमित यातायात पहुँच, निर्माण सामग्री ढुवानीको महँगो लागत र छोटो निर्माण सिजनका कारण स्थानीय तहलाई उपलब्ध स्रोत साधन प्रभावकारी रूपमा प्रयोग गर्न विशेष योजना बनाउनु पर्ने अवस्था छ। यस्ता कठिनाई बीच पनि हिमालबाट प्राप्त हुने पर्वतारोहण रोयल्टी स्थानीय विकासका लागि महत्वपूर्ण आधार बन्दै आएको गाउँपालिकाले जनाएको छ। यस्तै सोलुखुम्बुको सोलुदुत्कुन नगरपालिकाले पनि गएको आर्थिक वर्ष हिमाल रोयल्टी शीर्षकमा 1,05,12,966 रुपियाँ प्राप्त गरेको छ। तर पर्यटनको उच्च सम्भावना र बढ्दो गतिविधिको तुलनामा प्राप्त भएको रोयल्टी रकम भने अपेक्षाकृत न्यून रहेको स्थानीय सरकारवालाहरूले बताउँदै आएका छन्। सोलो दुत्कुना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पा हिमाल रोयल्टीबाट प्राप्त हुने रकम स्थानीय तहलाई पर्यटन प्रबन्धनका लागि अत्यन्त कम रहेको बताउनुहुन्छ।
कहाँ पुग्यो त स्ट्यान्डर्डको के विकास कार्यक्रम छ माथिबाट नै सबै क्यालकुलेसन गरेर आफै अटोमेटिक आउँछ कि यसलाई यति ओला यति भन्छ नै उसको हाम्रो यो तपाईँको प्रभावित क्षेत्रको एउटा सिस्टम हुन्छ फर्मुला त्यो फर्मुला अनुसार चाहिँ तपाईँको चाहिँ माथि सङ्घबाट तपाईँको चाहिँ भनौँ न यो सबै स्थानीय विकासमा तपाईँको चाहिँ बाटोघाटोदेखि लिएर अब तपाईँको चाहिँ नगरको विकासमा जान्छ पैसा चाहिँ कर्मचारी गर्दा सबै सङ्घबाट आउने हो होइन यदि अब आन्तरिक स्रोत भनौँ न अथवा तपाईँको माथिबाट आएको चाहिँ त्यसको विकासमै जान्छ पैसा अब कुम्भ पासङ गाउँपालिकामा बजेट पैसा तन्ने छ र खर्चको ठाउँ छैन हो होइन होइन तर हामीसँग बजेट छैन र पनि हामीले राम्रोसँग यसको चाहिँ सदुपयोग गरिरहेको होइन त्यही हो अब बजेट कहाँ पुग्छ त
यस्तै महाकुलुङ गाउँपालिकामा गत आर्थिक वर्ष 2081-82 पर्वतारोहण रोयल्टी शीर्षकबाट 90,29,900 रुपियाँ प्राप्त भएको छ। पर्यटन सम्भावना धेरै भए पनि आवश्यक पूर्वाधार, पहुँच मार्ग, आवास तथा प्रचार प्रसारको कमीका कारण प्राप्त बजेटलाई तुरुन्तै ठूलो परियोजनामा लगानी गर्न सहज नभएको स्थानीय तहका अधिकारीहरू बताउँछन्। गाउँपालिकाले पर्यटन प्रवर्धन र विकास निर्माणका काममा रोयल्टी रकम प्रयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले बताउनुभयो।
सामान्य विकास निर्माणका नियमित मानै पो खर्च गर्ने गरिएको छ। हाम्रोमा जस्तै हामीले चाहिँ पर्यटन प्रवेश शुल्क भनेर लिँदैन, जस्तै कुम्भ पासाङ लामोले त्यो लिइराख्नु भएको छ होइन, त्यो पनि लिने हो भने चाहिँ केही अलिक अझ बढी आमदानी हुने सम्भावना हुन्छ, किनकि यहाँ दुईटा सिजन गरेर करिब 3,000 जति विदेशीहरूको चाहिँ आउने हुँदो रहेछ होइन। यदि त्यो लिन सकेको भए हुन्थ्यो, अन्य त बजेटै आइसके पछाडि राम्रो त हुने भइ नै हाल्यो। हामीलाई चाहिँ अलिकति अब गर्न पाए हुन्थ्यो भनेको चाहिँ पर्यटन क्षेत्रमा नै त्यसलाई लगानी गर्न पाए हुन्थ्यो भन्ने चाहिँ हो, तर त्यो गर्न सकिएको छैन त्यति चाहिँ हो।
सोलुखुम्बुका 8 पालिका मध्ये यी 3 मात्र पर्यटन रोयल्टी बापतको रकम पाउँछन्। यसमा पनि हिमाल थेरी रोहाको खुम्बु पासङ्लम गाउँपालिकाले धेरै पाउँछ भने अरू 2 तुलनात्मक रूपमा निकै कम। आफ्नै जिल्लाको स्रोतबाट आउने रोयल्टी अरू 5 पालिकाले पनि पाउनुपर्ने जनप्रतिनिधिहरू बताउँछन्। स्रोत रोहाको पालिकाले धेरै पाउँदा थोरै भए पनि जिल्लाका अरू पालिकाले पनि पाउनुपर्ने लिकुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेत बताउनुहुन्छ।
एकदम हामीले पनि यही विषयमा एउटै सोलुखुम्बु हो, एउटै रोयल्टी हो होइन, एउटै जिल्लालाई चाहिँ हामीलाई छुट्याउनुको कारण चाहिँ के हो भन्दा हामीले पत्रचार पनि गरेका छौँ, हामीले पनि पाउनुपर्छ भन्ने कुरा हो। जिल्ला सबैलाई हामीलाई मात्रै होइन, 2-3 मात्रै भन्ने कुरा भएन, सबैलाई भन्ने चाहिँ हामीले चाहिँ लिखितै पेस गरिसकेका छौँ।
पहिलो कुरा त संघीय सरकार र प्रदेश सरकारलाई छुट्याएर केवल 25% मात्र आफूले पाउने कुरामा पालिकाका जनप्रतिनिधिहरू सन्तुष्ट छैनन्। यस्तै रोयल्टी नपाउने पालिका एउटै जिल्लाको भएको नाताले थोरै भए पनि आफूहरूले पनि पाउनुपर्ने बताउँछन्।
हिमाल रहेको खुम्बु पासङ लामो गाउँपालिकाले अलि बढी रकम पाएको छ। उसले फोहोर व्यवस्थापन, ट्रेल मर्मत, स्वास्थ्य जोखिम न्यूनीकरण, वातावरणीय दबाव लगायतका काम गर्छ। सोलुदुत्कुण्ड नगरपालिका र महाकुलुङ गाउँपालिकाले थोरै भए पनि पाएका छन्। उनीहरूले पनि पूर्वाधार विकास लगायतका काममा खर्च गरिरहेका छन्। तर हरेक वर्ष पाउने न्यूनतम रकम निश्चित नहुँदा दिगो योजना बनाउन समस्या छ। तर जिल्लाकै अरू पाँचवटा पालिकाहरू यो सुविधाबाट वञ्चित बनेका छन्। एउटै जिल्ला भएको नाताले थोरै हिस्सा भए पनि पाउनुपर्ने उनीहरूको माग छ। नेपालमा संघीय शासन प्रणालीको अवलम्बन गरिएसँगै देशमा उपलब्ध प्राकृतिक एवं वित्तीय स्रोतहरूको न्यायोचित वितरण सुनिश्चित गर्न नेपालको संविधानमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्थापन गरिएको छ। हिमाल रोयल्टीको बाँडफाँड पनि यही आयोगले गर्छ। आयोगका अनुसार हिमाल रोयल्टीको 50% रकम संघीय सरकारले पाउँछ भने प्रदेश र पालिकाले 25-25% पाउँछन्। यसमा पालिकाहरूको गुनासो छ, प्रत्यक्ष प्रभावित हुनु र पर्यटनका लागि पूर्वाधार बढाउनु पर्ने कारण आफूहरू अलि बढी हिस्सेदार हुनुपर्छ। अब प्रश्न उठ्छ, के प्रदेश सरकार सन्तुष्ट छ त? रोयल्टी बाँडफाँडको नियम प्रदेशको नजरमा कतिको न्यायसङ्गत छ त? हामीले यिनै प्रश्नहरू कोशी प्रदेश सभाका लागि सोलुखुम्बुबाट निर्वाचित सांसद गुम्बु शेर्पा कर्ज्याङलाई सोधेका छौँ।
सोलुखुम्बु जिल्लामा पनि जुन हिमाल रोयल्टी आउँछ, यो हिमाल रोयल्टी चाहिँ केन्द्रले मात्रै नियन्त्रणमा राख्न खोजिरहेको हुन्छ। तपाईँ त अब एक त सांसद बनिसक्नु भएको मान्छे, यो खासमा केन्द्रले नै किन रोयल्टी नियन्त्रणमा गर्न खोजेको के बुझ्नु भएको छ हजुरले?
नेपालमा अब तीन तहको सरकार हुने व्यवस्था अनुसार चाहिँ अब ठुला हिमाल र अब चाहिँ ठुला भन्सारहरूको रोयल्टी चाहिँ अब केन्द्रले उठाउने जुन व्यवस्था छ त्यो अनुसार अब ठुलो हिमालको रोयल्टी केन्द्रले उठाएको छ। यद्यपि अब उठाएपछि त्यसको वितरणको जुन मापदण्ड छ, ऐनमा जो व्यवस्था गरिएको छ त्यसमा अलि अन्यायपूर्ण व्यवस्था छ। जसै अब केन्द्रले त्यसको बढी भाग चाहिँ राख्ने र अब चाहिँ त्यहाँको प्रदेश र स्थानीय तहलाई चाहिँ कम चाहिँ अब प्रतिशत चाहिँ जुन विनियोजन गर्ने जो व्यवस्था छ यसमा सुधार जरुरी छ र यो मापदण्ड र ऐनमा चाहिँ अब व्यापक सुधार गरेर त्यसको मुख्य हिस्सा चाहिँ अब सम्बन्धित स्थानीय तहहरू र त्यसै गरी अब चाहिँ प्रदेशले पाउने व्यवस्था गरिनुपर्छ भन्नेमा मेरो स्पष्ट धारणा छ।
हजुर, जुन यो रोयल्टीको पैसाले पर्यटकीय पूर्वाधार बनाउन कतिको सम्भव छ, कसरी बुझ्नु भएको छ तपाईँले यसलाई?
होइन, अब रोयल्टीको पैसाले मुख्य गरी अब पर्यटन पूर्वाधार निर्माण नै हो, निर्माण नै गर्नुपर्छ। यद्यपि अहिलेसम्म अब नेपालमा त्यो प्र्याक्टिस चाहिँ नभएको देखिन्छ। अब रोयल्टीबाट जति बजेट आएको छ त्यो अन्य क्षेत्रमा चाहिँ खर्च गर्ने र सम्बन्धित क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्ने र पर्यटन पूर्वाधारको व्यवस्थापन गर्ने र त्यस क्षेत्रमा बढीभन्दा बढी पर्यटकहरू भित्र्याउने र पर्यटकहरूलाई चाहिँ चाहिने आवश्यक पूर्वाधार र अब सुविधाहरू निर्माणमा भने चाहिँ कमी देखिएको छ, यसमा व्यापक सुधार जरुरी छ।
उहाँ हुनुहुन्थ्यो कोशी प्रदेश सभाका लागि सोलुखुम्बुबाट निर्वाचित सांसद गुम्बु शेर्पा कर्ज्याङ। प्रदेश सरकारको भनाइले देखाउँछ संघीय संरचनामा अधिकार र जिम्मेवारी बीच अझै स्पष्टता खोजिँदैछ। संविधानले प्राकृतिक स्रोतको राजस्व बाँडफाँडको सिद्धान्त त दिएको छ, तर व्यवहारमा कार्यान्वयनका लागि जटिलता छन्। तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न, हिमालको आमदानी स्थानीय जनजीवनमा देखिएको छ कि छैन? अब सुन्नुहोस् सोलुखुम्बुका बासिन्दाको, विशेष गरी पर्यटन व्यवसायसँग नजिक रहेका स्थानीय बासिन्दाको आवाज समेटिएको यो रिपोर्ट।
नाम्चे बजार क्षेत्रका स्थानीयहरूका लागि हिमाल केवल प्राकृतिक सौन्दर्य मात्र होइन, जीवनयापनको महत्त्वपूर्ण आधार पनि बनेको छ। यहाँको पर्यटन गतिविधि, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा हिमालकै भूमिका छ। सर्वोच्च शिखर सगरमाथा लगायत खुम्बु क्षेत्रका अन्य हिमालले हरेक वर्ष हजारौँ पर्यटकलाई आकर्षित गरिरहेका छन्, जसको प्रत्यक्ष प्रभाव यहाँका व्यवसाय र स्थानीय समुदायको जीवनशैलीमा परेको छ। नाम्चीका होटल व्यवसायी लामाकाजी शेर्पा हिमाल र पर्यटनले स्थानीयको जीवनमा ल्याएको परिवर्तनबारे आफ्नो अनुभव यसरी साझा गर्नुहुन्छ।
अब हिमालसँग अब यो हाम्रो चाहिँ यो होटलको चाहिँ नाता जोड्नु पर्दाखेरि तपाईँको चाहिँ अब अहिले चाहिँ अब यहाँ एकदम चल्ने भनेको चाहिँ सगरमाथा र अन्य हिमालले गर्दा नै अब टुरिस्ट चलेको हो होइन। यदि हिमालै छैन भने त अब टुरिस्टको पर्यटकको सङ्ख्या पनि अहिले जुन किसिमले चाहिँ अब 100% चलेको छ भने अब हिमाल छैन भने तपाईँको चाहिँ 20% चल्ने हुन्छ। यदि त्यसैले
हिमालले नेपाललाई विश्वभरका पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ। तर पछिल्ला केही वर्षमा विशेष गरी COVID-19 महामारीपछि पर्यटन व्यवसाय अझै पूर्ण रूपमा पुनरुत्थान हुन सकेको छैन। होटल, ट्रेकिङ, ट्राभल एजेन्सी, गाइड सेवा र यातायात जस्ता पर्यटनसँग जोडिएका व्यवसाय अझै दबावमा छन्। पर्यटन व्यवसाय मिङमार शेर्पा यस्तो अवस्थामा समस्या समाधान गर्न सरकारले काम गर्नुपर्ने र त्यसको लागि हिमालको रोयल्टी खर्च गर्न सकिने बताउनुहुन्छ।
अहिले एकदमै बढ्दो छ, अब कति मान्छेहरूले चाहिँ अब एकचोटि एभरेस्ट मात्रै चढ्छु भनेर आएको मान्छेहरूले पनि अब जस्तै मल्टी मिलियनरहरूले चाहिँ अब हामी अब चाहिँ 8,000 मिटरको सबै 14 हिमाल चढ्छु भन्ने जस्तो खालको प्रोजेक्टहरू पनि बनाइरहेछ। यसप्रति त धेरै मान्छेहरूले यो हाई लेभलको मान्छेहरूको इन्क्वायरी आउने जारी छ। गभर्मेन्ट रूपले हेर्दाखेरि चाहिँ अलिकति भारतको बढी देखिन्छ र चाइना, अमेरिका, अब युरोप, एसिया, संसार बढीबाट हिमाल नचढ्ने भने त्यस नभएको मान्छे त कोही पनि छैन।
महाकुलुङ गाउँपालिकाका ट्रेकिङ गाइड शेरबहादुर कुलुङ विगत 15 वर्षदेखि पहाडका बाटोमा पर्यटकसँग यात्रा गराउँदै आउनु भएको छ। निजी पर्यटन व्यवसायमा काम गर्ने भएकाले गाइडको जीवन सहज छैन। सरकारले रोयल्टीबाट धेरै आमदानी गरिरहेकोले सरकारले मजदुरहरूको समस्या पनि हेर्नुपर्ने उहाँको भनाइ छ।
गभर्मेन्टको थ्रु चाहिँ अहिलेसम्म ट्रेकिङ गाइडहरूलाई त्यस्तो लाभ भएको चाहिँ छैन होला जस्तो लाग्छ मलाई। अब त्यसरी पर्सनल गाइडहरूलाई त गभर्मेन्टले त अहिलेसम्म केही सुविधा दिएको छैन होइन। बेसिकली अब एक कम्पनीहरूमा काम गर्दा पनि कम्पनीहरू पनि प्राइभेट हुने भएकोले अब बेसिकली कम्पनीहरूले चाहिँ अब गिरफ्तार गरिरहेको छ होइन। अब गभर्मेन्टको थ्रु त अहिलेसम्म मलाई चाहिँ लाभ चाहिँ भएको छैन भनौँ। सरकारबाट चाहिँ यस्तो प्रोग्रामहरू भएको पनि सुनिएन। अब कम्पनीले चाहिँ प्राइभेटली गर्दाखेरि आजकल इन्सुरेन्स त सबैको गरे हुन्छ, बिमा चाहिँ गरेको हुन्छ। अब म त्यस्तो अहिलेसम्म एक्सिडेन्टली त्यस्तो केही परेको छैन, मैले बिमामा त्यस्तो सुविधा लिएको चाहिँ छैन, तर कम्पनीहरूले प्रोभाइड चाहिँ गर्छ। सरकारको थ्रु चाहिँ मैले जानेसम्म सरकारले चाहिँ दिएको छैन। अब सरकारले गर्नुपर्ने चिजहरू त धेरै छ होइन। अहिले त सङ्ख्या पनि ट्रेकिङ गाइडहरूको धेरै परिसक्यो। त्यसमा एउटा सरकारले ट्रेनिङहरूको व्यवस्था गरिदिने अब त्यही भन्यो, बिमाको कुरा पनि सरकारले एउटा हेरिदिने भए अनि काम गर्नलाई अथवा भोलि गएर केही भयो भन्ने डर हुन्थेन होला सायद।
जनताको धारणा स्पष्ट छ, हिमालबाट उठ्ने रकम प्रभावित क्षेत्रमै बढी लगानी हुनुपर्छ। तर कानुन के भन्छ? प्राकृतिक स्रोत वित्त आयोगको भूमिका के हो? रोयल्टी बाँडफाट साँच्चै न्यायसङ्गत छ? अब लागौ कानुनी पाटोतर्फ। हामीले यी प्रश्नहरू राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङलाई सोधेका छौँ।
हाम्रो प्रतिवेदनमा लेखिसकेको छ, भन्दै आएको छ, रोयल्टी बाँड्ने अन्तर्सत्ता वित्त जस्ता ऐन 2074 प्राकृतिक स्रोतबाट प्राप्त गर्ने 4-5 बुँदहरू दिएको छ। पर्वतारोहणबाट आउने रोयल्टी, वनबाट आउने रोयल्टी, विद्युतबाट आउने रोयल्टी, खानीबाट आउने रोयल्टी, पानी तथा अन्य प्राकृतिक स्रोतबाट आउने रोयल्टी बाँड्ने कानुनी व्यवस्था अनुसार हामीले बाँड्दै आएको छौँ। बाँड्ने चाहिँ आधारहरू के हुन्छ भने, त्यो हिमाल कहाँ छ, त्यसको भौगोलिक अवस्थिति, अब जस्तो टोटल 100 मानियो भने हिमालको अवस्थिति भने चाहिँ कुन पालिकामा त्यो हिमाल अवस्था सगरमाथा हाम्रो खुम्बु पासाङमा पर्छ भने त्यसको वरिपरिको पालिकाहरू प्रभावित हुन्छ। जस्तो यतापट्टिको हाम्रो तल सोलु दुधकुण्ड नगरपालिका भएर पर्यटकहरू जान्छ नि, अथवा जिरी भएर पर्यटकहरू जान्छ होइन, अथवा त्यो खोसिएको रामा छ उमाकुण्ड गाउँपालिका भएर जान्छ। तिनीहरूलाई पनि पहिलो चाहिँ भौगोलिक अवस्थिति कहाँ छ भनिन्छ, भौगोलिक अवस्थितिको दुईवटा बाटो हुन्छ होइन, 40% वेट दिएको छ भने त्यसलाई 100 मानेर हिमालको हिमाल रहेको स्थानीय तहलाई 60% र हिमालको वरिपरिको स्थानीय तहलाई 44% गरेर आएको हुन्छ भोटेको र प्रतिशत होइन। त्यसको आधार शिविर कहाँ छ, त्यो जस्तो कुनै पालिकाहरूमा हिमाल भएकै पालिकामा चाहिँ आधार शिविर हुँदैन, अर्को पालिकातिर हुन्छ होइन, त्यसलाई पनि हामीले वेटेज दिएको छ, 10 दिएको छ। त्यसमा यहाँ प्रभावित क्षेत्रफल हिमाल भएबाट त्यो चाहिँ वरिपरिको जुन पालिकाको क्षेत्रफल र त्यो वरिपरिको जोसँग त्यो हिमाल भएको पालिकासँग जोडिएको पालिकाको क्षेत्रफल कति छ त्यसलाई वेट दिन्छ होइन। त्यसको 25% छ भने त्यसलाई हिमाल भएको स्थानीय तहको चाहिँ क्षेत्रफल 60% वेटेज दिएको छ भने हिमाल वरिपरि भएको स्थानीय तहको जोडिएको स्थानीय तहलाई 40% वेटेज दिएर हामीले क्यालकुलेट गरेर आउँछौँ। त्यस्तै प्रभावित क्षेत्रको जनसङ्ख्या, अघि हिमाल क्षेत्रफल भयो होइन, अहिले चाहिँ जनसङ्ख्यालाई हामीले त्यस्तै 40 र 60 र 40 हिमाल भएको पालिकाहरूलाई 40% 60% र हिमाल रहेको वरिपरिको जनसङ्ख्या 40% ओट दिएर जस्तो पहिलो सूचक भौगोलिक अवस्थितिले 40% दिएको छ भने आधार सिभी भएको ठाउँलाई 10%, प्रभावित क्षेत्रफललाई 25% र प्रभावित जनसङ्ख्यालाई 25% गरेर 100% मानेर हामीले त्यो अनुसार स्तर निर्धारण गरेको हुन्छ। त्यो अनुसार हामीले त्यसलाई बाँडेका छौँ।
हजुर, हिमाल रोयल्टी चाहिँ भनेपछि सबै जसो जिल्लालाई नै समेटिँदैन?
समेटिँदैन। पहिला जिल्ला विकास हुँदाखेरि समेटिएको हुन्थ्यो होइन। अब जिल्ला विकास हाम्रो नेपाल सरकारको कानुनी सङ्घीय संरचना कानुनले जिल्ला विकासलाई खासै चिनेको हुँदैन, सञ्चित कोष हुँदैन तिनीहरूसम्म, अरूमा भए पनि।
तर सम्बन्धित जिल्लाका पालिकाहरूले पनि हिमालको रोयल्टी समान रूपमा पाउनुपर्छ भनेर माग गरिरहेका छन् यसमा त।
नेपालमा 1913 हिमालहरू छन्, 8500 मिटर अग्ला, 1310 हिमालको नामकरण गरिएको छ, 471 हिमालको चुचुरहरूबाट हिमाल चढ्नकोलाई खुल्लो गरेको छ नेपाल सरकार होइन। त्यसमा चाहिँ अहिलेसम्म यो गत साल चाहिँ 108 हिमाल चुचुरो चढ्न विदेशबाट मान्छे आउँथे, अरू अरू पालि अरू चाहिँ चुचुरहरूमा हिमाल चढ्न मान्छे आकर्षित भेटिँदैन। सबभन्दा बढी आउने भनेको सगरमाथा चढ्न आउने होइन, त्यसरी नै क्रमशः कोही उता कञ्चनजङ्घा, कोही मकालु चढ्न आउँछन्, कोही अन्नपूर्ण चढ्न आउँछन्, कोही लाङटाङ चढ्न आउँछन्, कोही यताबाट मनासुलु चढ्न आउँछन् होइन, देखि पश्चिमसम्मको हिमालहरू चढ्न आउँछन्। फरक फरक दरहरू छ, फरक फरक चाहिँ पर्वत रहेको संख्या फरक फरक छ होइन। त्यसो हुँदाखेरि रोयल्टी पनि फरक फरक परिणाममा कलेक्सन छ। जति रोयल्टी जुन चुचुरो चढ्दाखेरि जति रोयल्टी कलेक्सन भयो, त्यो चुचुरोको वरिपरि बस्नेको चुचुरो रहेको पालिका र त्यो पालिकासँग जोडेको त्यो स्थानीय तहहरू अथवा स्थानीय पालिकाहरू, त्यसको आधार शिविरहरू, जनसङ्ख्या र भूगोललाई आधार मानेर जनसङ्ख्यालाई हामीले भनौँ अवस्थितिलाई 40%, त्यहाँको स्थानीय आधार शिविर छ त्यसलाई 10% र क्षेत्रफललाई 40% र 25% र जनसङ्ख्यालाई 25% मानेर हामीले चाहिँ सबैले आफ्नो हिस्सा बाँडिएको हुन्छ। अब हाम्रो तपाईँको वेबसाइटमा देख्न सक्नुहुन्छ हाम्रो वार्षिक प्रतिवेदनमा हेरेर जुन कुन हिमालबाट कति पर्सेन्ट हिस्सा कुन पालिकामा जान्छ भन्ने हिस्सा चाहिँ हामी निर्धारण गरेको छ। जति पैसा कलेक्सन हुन्छ त्यो कलेक्टेड पैसाको त्यो बराबरको हिस्सा प्रदेशमा सङ्घमा 50-25% सम्बन्धित प्रदेशमा 25% सम्बन्धित पालिकाहरूमा पठाउने गरेका छन्। सोलुखुम्बुको चाहिँ हिसाबले चाहिँ सगरमाथाको कुरा गर्दाखेरि सगरमाथामा उठेको 50% चाहिँ सङ्घ सरकारमा रहन्छ, जुन सगरमाथाबाट उठेको 100 रुपियाँ उठ्यो भने 50 रुपियाँ सङ्घमा रहन्छ, 25 रुपियाँ कोशी प्रदेशको सञ्चित कोषमा जान्छ, 25 रुपियाँ त्यो पालिकाहरूसँग सम्बन्धित होइन अघि अवस्थिति कुन हिमाल अवस्थित भएको पालिका त्यसको वरिपरिको पालिकालाई बाँडिन्छ र त्यसपछि आधार शिविरलाई आधार लिइन्छ, त्यसपछि जनसङ्ख्या र भूगोल आधार लिएर हिस्सा निर्धारण गरिन्छ। त्यो हिस्सा निर्धारणको बाबतको हिस्सा 25% चाहिँ त्यो पालिकाहरूको बिचमा बाँडिन्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ। कानुनी व्यवस्था रहे पनि व्याख्या र कार्यान्वयनमा विवाद देखिन्छ। संघीयता नयाँ अभ्यास हो, अधिकारले अभ्यास अझै परिपक्व भइ नसकेको कारण अहिलेका नीति तथा व्यवस्थाहरू समय र समस्या अनुसार सुधार गर्दै जानुपर्नेमा आयोग पनि सहमत छ। अहिले नै रोयल्टी विवाद किन दोहोरिरहेको छ? समाधान के हुन सक्छ त? हामीले यी प्रश्नहरू संघीयता सुशासन विज्ञ खिमलाल देवकोटालाई सोधेका छौँ।
हिमाल रोयल्टी संकलनको पछिल्लो यो वर्तमान कानुनी अवस्था के छ, कतिको वैज्ञानिक छ, हजुरले कसरी बुझ्नु भएको छ?
सबभन्दा पहिला त हामी संविधानबाटै हेर्नु पर्यो। संविधानमा प्राकृतिक साधन सुरक्षा स्रोतबाट प्राप्त रोयल्टीको बाँडफाँड सम्बन्धी अधिकार चाहिँ साझा सूचीमा राखेको छ, सरकारको साझा सूचीमा छ। अब त्यो साझा सूचीको बाँडफाँडको सन्दर्भमा यो राष्ट्र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा 50% चाहिँ संघीय सरकार र 25-25% चाहिँ प्रदेश र स्थानीय तहको भनेर चाहिँ व्यवस्था छ है। मैले संविधानमा कानको कुरा गरेँ। अब त्यो अन्तर सरकारी वित्त व्यवस्थापन ऐन भन्दाखेरिको मस्यौदादेखिको मलाई अलिकति अनुभव पनि छ। त्यो बेलामा जुन बेलामा संसदमा विधेयक दर्ता भयो, विधेयक दर्ता हुँदाखेरि चाहिँ स्थानीय तहले 5% र प्रदेशले 10% मात्रै रोयल्टी पाउने तपाईँले जे भन्नुभएको छ, यो रोयल्टी भनेको पर्वतारोहण सहितको पर्छ। त्यही गरेर रोयल्टी भनेको त्यो पर्वतारोहण कुरा पनि आयो, विद्युतको पनि आयो वनको पनि आयो खनिजको पनि आयो मेजर ही रोयल्टीको कुराहरू भए होइन यो दुई यसरी चाहिँ त्यसमा मेजर के हो किनभने यो व्यवस्था हाम्रो शारीरिक एकात्म व्यवस्थामा त्यो बेला जीवी सरले प्रयोग गर्थ्यो कतिपय नेपाल सरकार त्यो बेला नेपाल सरकारले जीवी सरसँग सेयरिङ गर्थ्यो र जीवी सरसँग सेयरिङ गर्दाखेरि चाहिँ 50% रोयल्टीहरू सम्बन्धित जीवी सरले प्राप्त गर्ने व्यवस्था थियो पहिलाको हाम्रो स्थानीय स्वास्थ्य शासन ऐन 2055 व्यवस्था अनुसारको जो त्यो बेलाको नियमावली थियो रेगुलेसन त्यो बेलामा त्यसको व्यवस्था हामीले गरेका थियौँ तर पछिल्लो चोटि आइसकेपछि जब 25% प्रदेश स्थानीय तह 25% 50% भइसकेपछि अब त्योभित्र पनि फेरि बाँडफाँडको आधार र मापदण्ड बनाउन चाहिँ त्यो चाहिँ संविधानले चाहिँ होइन त्यसको बाँडफाँडको त्यो अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले चाहिँ राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोगलाई म्यान्डेट दिएको छ अधिकार दिएको छ त्यो अधिकार दिइसकेपछि अब त्यो सबै अब मापदण्ड किनभने अब रोयल्टी मात्रै होइन कि अब सम्मानीकरण अनुदान राजस्व बाँडफाँडको अधिकारहरू उसलाई दिएको छ त्यो फिस्कल कमिसन भन्छौँ हामीले फिस्कल कमिसनलाई दिएको छ अब त्यसले गर्दाखेरि मैले भन्न सकेको सबै आधार हो किनभने उसले चाहिँ सिफारिस गर्ने हो वित्त आयोगले सिफारिस गर्ने हो र बाँडफाँड चाहिँ नेपाल सरकारले गर्छ अर्थ मन्त्रालयले गर्छ अब त्यसले गर्दाखेरि अब वित्त आयोग सबै कुराहरू होइन अब कतिपय कुराहरू कस्तो छ भने मैले मेरो बुझाइ अनुसार के छ भने अब तपाईँको प्रश्न पनि यहीँनिर हो जस्तो लाग्छ मलाई त्यसमा चाहिँ कस्तो छ भने त्यो वित्त आयोगले सिफारिस गर्ने भयो वित्त आयोगको सिफारिसलाई नेपाल सरकारले क्याबिनेटले इन्डोर्स गर्छ र त्यो वित्त आयोगले होइन प्रत्येक वर्ष अब राजस्व बाँडफाँडको चाहिँ अब 5-5 वर्ष भनेको छ होइन अब रोयल्टीको चाहिँ प्रत्येक वर्ष पनि हुन सक्छ त्यसले गर्दाखेरि अब त्यसको अब त्यो अब माउन्टेनियरिङको अब कस्तो छ भने अब 25% चाहिँ सम्बन्धित प्रदेश हो है प्रदेशभित्र पनि त्यसको बाँडफाँडको वित्त आयोगले सिपा फर्मुला बनाएको छ त्यो फर्मुलाको आधारमा बाँडफाँड हुने भयो
रोयल्टी बाँडफाँडको विषयमा विविध समस्याहरू पनि देखा परिएका छन् यसका लागि यो वितरण गर्दै गर्दाखेरि ठुलो हिस्सा चाहिँ कुन तहको सरकारले दिनु पर्ला तपाईँको विचारमा
यस्तो छ अब कस्तो छ भने अब यो धेरै ठुलो फिगर छैन हेर्नु सबभन्दा हामी बुझ्नु पर्ने रोयल्टीको फिगर नै अब हाम्रो कुल जति रेभेन्यू कलेक्सन गर्छ त्यो रेभेन्यूको लेस देन 5% छ होइन त्यसले गर्दा सानो फिगर छ यो त्यस कारण सानो फिगर छ त्यस कारण यो सेन्ट्रल होइन फेडरल गभर्मेन्टले कलेक्सन गर्ने होइन कलेक्सन फेडरलले गर्ने भयो त्यसपछि उसले सेयरिङ गर्ने भयो क्या उसले भयो क्या प्रदेश स्थानीय तहमै सेयर गर्ने हो त्यसले गर्दाखेरि अब जसले कलेक्सन गरे पनि त्यसले केही फरक परेन तर मेन कुराहरू तपाईँले भनेको यस्तो व्यवस्थापन लगाएको कुराहरू भयो कतिपय अब इन्टरनेसनल प्र्याक्टिस अब कतिपय त संविधानले त अगाधिकारको कुरा गर्छ अब रोयल्टीका होइन विशेष गरी नेचुरल रिसोर्सको कुराहरूमा अब स्थानीय समुदायको
रोयल्टी संकलन र वितरण सम्बन्धी प्रावधान पनि केही परिमार्जन गर्नुपर्छ के देख्नु भएको छ
अब हाम्रो त नयाँ सिस्टम पनि हो होइन अब हुन त यो हामीले पहिला एकात्म व्यवस्थामा पनि प्रयोग गरेको अभ्यास हो यो होइन एकात्म व्यवस्थामा प्रयोग गरेको अभ्यास भएको हुनाले किनभने परिमार्जन भन्ने कुराहरू सधैँ भइरहन्छ जहाँ समस्या रहन्छ त्यहाँ त सुधार त गर्न परिहाल्छ त्यसले गर्दाखेरि यसलाई चाहिँ कस्तो छ भने यो त प्रत्येक वर्ष करेक्सन गर्दै गरे पनि हुन्छ तर त्यो छुट चाहिँ कानुनले दिएको छ कि
उहाँ हुनुहुन्थ्यो संघीयता सुशासन विज्ञ खिमलाल देवकोटा उहाँका अनुसार रोयल्टीको वैज्ञानिक र निष्पक्ष वितरण सुनिश्चित गर्न कानुनी प्रावधानमा केही परिमार्जन आवश्यक देखिन्छ वर्तमान प्रणालीमा धेरैजसो रोयल्टीको ठूलो हिस्सा केन्द्र सरकारमा जम्मा हुन्छ जसले स्थानीय तहको विकासमा सीमित योगदान पुर्याउँछ हिमाल नेपालको गौरव हो सँगै आमदानीको स्रोत पनि तर त्यो शिखरको छायामा बस्ने स्थानीय समुदायले न्याय पाएका छन् कि छैनन् भन्ने प्रश्न अझै खुला छ रोयल्टी बाँडफाँडको विवाद केवल रकमको विवाद होइन यो संघीयताको अभ्यास प्राकृतिक स्रोतमा स्थानीय स्वामित्व र न्यायसङ्गत विकासको बहस हो
यो समस्या समाधानको लागि प्रभावित स्थानीय तहलाई निश्चित न्यूनतम हिस्सा सुनिश्चित गर्ने व्यवस्था रोयल्टी खर्चमा पारदर्शी कोष निर्माण वातावरणीय प्रभाव मूल्याङ्कनसँग रोयल्टी बाँडफाँड जोड्ने नीति र तीन तहबीच नियमित समन्वय संयन्त्र गठन गरेमा हिमालबाट उठेको आम्दानीले हिमालकै आधारमा बस्ने समुदायको जीवनस्तर उकास्न सकिन्छ त्यो नै वास्तविक सफलता हुनेछ
कार्यक्रम प्रकृति र जीवनको आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो तपाईँको सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हाम्रो टेलिफोन नम्बर 0385971111 फोन गर्न सक्नुहुनेछ साथै फेसबुकमा facebook.com/radioeverest96.8 र हाम्रो वेबसाइट everestupdate.com मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ
आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ अर्को अङ्कमा भिन्नै विषयवस्तुको साथमा उपस्थित हुने वाचा गर्दै म सविना राई
र म दुर्जी तामाङ
बिदा हुन्छौ। धन्यवाद, नमस्कार।